رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فعن عبد الله بن عباس رضي الله تعالى عنهما قال النبي صلى الله تعالى عليه وسلم نعمتان مغبون فيهما كثير من الناس الصحة والفراغ. قابل احترام حضرات علماء کرام, عزیز طلباء اور برادران اسلام, نبی کریم صلی اللہ تعالی علیہ وسلم کی تعلیم و تربیت کا ایک خاص پہلو یہ بھی تھا کہ آپ صلی اللہ تعالی علیہ وسلم امت کو اور انسانیت کو اللہ تبارک و تعالی کی نعمتوں سے روشناس کراتے تھے, اللہ تعالیٰ کی نعمتوں کی پہچان کرواتے اور پھر اللہ تعالیٰ کی اس نعمت سے فائدہ اٹھانے کی طرف توجہ دلاتے. جیسے ایک تو یہ جو آپ کے سامنے روایت پڑھی گئی جس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ کی دو نعمتیں ایسی ہیں کہ ان کے معاملے میں لوگ مغبون فیما کثیر من الناس. غبن عربی زبان میں دو معنی دینے کے لیے استعمال ہوتا ہے, غبن دھوکے کے معنی میں بھی آتا ہے اور غبن گھاٹے اور نقصان کے معنی میں بھی آتا ہے, اور دونوں مفہوم یہاں مراد لیے جا سکتے ہیں. اگر اس کو دھوکے کے معنی میں لیا جائے تو اس کا مطلب یہ ہوگا کہ اللہ تبارک و تعالیٰ کی ان دو نعمتوں کے معاملے میں لوگ دھوکے کا شکار ہیں, نفس اور شیطان نے یہ دھوکہ دے رکھا ہے کہ یہ نعمت جو آپ کے پاس ہے کیا جلدی ہے, ابھی ذرا جو ہے مزے اٹھا حاصل کر لو, دنیا سے عیش و عشرت سے کچھ وقت گزار لو, بعد میں دیکھی جائے گی. گویا یوں ذہنوں میں بٹھایا شیطان نے, یہ نعمتیں ہمیشہ رہنے والی ہے, ہاتھ میں سے نکلنے والی نہیں ہے, اس لیے ان نعمتوں سے جو فائدہ اٹھانا ہے اس کے لیے کوئی جلدی کرنے کی ضرورت نہیں ہے, ابھی دوسری جو ہے اپنی خواہشات نفس کو پورا کرنے میں لگو, پھر بعد میں دیکھی جائے. یہ گویا نفس اور شیطان کا دھوکہ ہے, اور اللہ کی نعمتوں سے فائدہ اٹھانے کے معاملے میں وہ ہمارے دل و دماغ میں اس طرح غلط فہمی ڈال کر کے ہم کو اس کی طرف سے غافل کر دیتے ہیں. تو دھوکے کا مطلب یہاں پر یہی ہوا کہ گویا یہ نعمتیں ہم یوں سمجھتے ہیں ہمیشہ باقی رہے گی, کیسے باقی رہے گی, ہم خود ہمیشہ باقی رہنے والے نہیں ہیں, ہمارا تعلق جس دنیا سے ہے اس دنیا کی کوئی چیز باقی رہنے والی نہیں ہے, کل من علیہا فان اللہ تعالیٰ کا ارشاد ہے, تو پھر جو کچھ بھی ہے وہ کیسے باقی رہے گا. تو گویا ایک تو دھوکہ کا معنی یہاں پر یہ لیا جائے گا کہ نفس اور شیطان دھوکے میں ڈال کر جو جلدی سے ان نعمتوں سے فائدہ اٹھانے کی طرف جو توجہ دینی چاہیے اس توجہ سے روکتے ہیں, اور انسان اسی غفلت کے اندر رہ کر کے ان نعمتوں کے فوائد اور ثمرات سے اور اس سے جو کچھ حاصل کرنا چاہیے اس سے محروم ہو جاتا ہے. اور غبن کا دوسرا مفہوم ہے گھاٹا اور نقصان. تو مغبون فیما کا دوسرا مطلب یہ ہوگا کہ اللہ تبارک و تعالیٰ کی یہ دو نعمتیں ایسی ہیں کہ ان نعمتوں سے جیسا فائدہ اٹھانا چاہیے آدمی اس سے اس کے مطابق فائدہ اٹھاتا نہیں ہے. ایک چیز ہم کہتے ہیں گھاٹا اور نقصان, یہ گھڑی ہے اگر آپ نے اس کو 10 پاؤنڈ کے اندر خریدا ہے, اب اگر اس گھڑی کو آپ 15 یا 20 پاؤنڈ میں فروخت کریں گے تو یوں کہا جائے گا کہ آپ نے نفع حاصل کیا, آپ کے پاس جو مالیت تھی اس مالیت سے زیادہ آپ نے حاصل کیا اس کے ذریعے سے, تو یہ گویا فائدے کی بات ہوئی. اور اگر آپ نے اسی 10 پاؤنڈ والی گھڑی کو 5 کے اندر فروخت کیا یا ایسے ہی وہ آپ کے ہاتھ سے نکل گئی तो यूं समझा जाएगा कि ये घाटा और नुकसान है। तो ये अल्लाह तबरक ताला ने सेहत और तंदुरुस्त सेहत और फुर्सत तंदुरुस्ती और फरागत की हालत में शक्ल में जो नेमतें अता फरमाई हैं, इन नेमतों से जो फवाइद हमको हासिल करने चाहिए, जितना फायदा उठाना चाहिए, अगर उतना या उससे ज्यादा फायदा उठाएंगे तब तो यूं कहा जाएगा कि हमने उसका उससे फायदा हासिल किया और उसकी कीमत वसूल की। और अगर उससे जैसा फायदा उठाना चाहिए अगर हमने नहीं उठाया तो समझा जाएगा कि हम घाटे और नुकसान में रहे। मैं मिसाल दिया करता हूं कि भाई देखो, ये आदमी अपनी तंदुरुस्ती को और अपनी फरागत और फुर्सत को ये इन दो चीजों के जरिए से या तो दुनिया का फायदा उठाएगा या आखिरत का। दुनियावी फायदा उठाने के एतबार से एक आदमी बासलाहियत है, बहुत कुछ पढ़ा लिखा है, किसी कंपनी के अंदर वो मुलाजमत के लिए तजवीज हुआ और उसको माहाना जो है यूं समझिए 5,000 10,000 50,000 पाउंड उसकी तनख्वाह तजवीज हुई, या उसके एक घंटे की तनख्वाह जो है वो 500,000 2,000 पाउंड तजवीज हुई। अब वो 8 घंटे रोजाना काम करता 8,000 पाउंड हासिल करता है और महीने के एतबार से जो है वो 2.5 लाख पाउंड हासिल करेगा और साल के एतबार से उसके मुताबिक सरमाया जमा होगा, तो कितनी ही बड़ी तनख्वाह पाने वाला हो, लेकिन सवाल यह है उस तनख्वाह के नतीजे में जो सरमाया वो हासिल करेगा, जितने पैसे उसके पास आएंगे, क्या उन पैसों से ये इस आपके इस लेस्टर शहर के अंदर जो सबसे आला दर्जे का एरिया समझा जाता है वहां कोई बड़ी 2 या 4 इमारतें खरीदने के बराबर उसके पास पैसे आएंगे? नहीं, सारी जिंदगी की कमाई से भी वो एक बड़ी इमारत खरीद नहीं सकेगा। तो क्या हुआ, इतना हम लोग तो यूं कहते थे बड़ी तनख्वाह हासिल कर रहा और जिंदगी भर की तनख्वाह मिला करके भी वो एक शहर के एक इलाके एक मोहल्ले और उस मोहल्ले की भी चंद इमारतों को खरीदने के काबिल नहीं है। उसके बरखिलाफ आखिरत के एतबार से हम देखें तो अल्लाह तआला ने हमको जो नेमत अता फरमाई है, हदीस में आता है नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि आपने सूरज ग्रहण की जब नमाज अदा फरमाई तो उस वक्त दौरान नमाज आप उस आगे बढ़े, ऐसा मालूम होता था हाथ भी आगे बढ़ाए जैसे कोई चीज लेना चाहते हैं, पीछे हटे जैसे अपने आप को किसी चीज से बचा रहे हैं। नमाज के बाद हजरत सहाबा रिज़वानुल्लाह ताला अलैहिम ने सिलसिले में दरियाफ्त किया कि आज तो दौरान नमाज कुछ ऐसी चीजें देखी जो उससे पहले देखने की नौबत नहीं आई, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में इरशाद फरमाया कि मैंने जो है वो दौरान नमाज जन्नत का भी नजारा किया जहन्नम का भी, और जहन्नम की आग से गोया अपने आप को बचाने के लिए मैं पीछे हटा, और जन्नत का जब नजारा हुआ तो मैंने चाहा कि उसका खोशा तोड़ूं, इसीलिए आज हाथ आगे बढ़ाया था। और बुखारी शरीफ की रिवायत है कि अगर मैं तोड़ लेता तो तुम कयामत तक खाते रहते तो भी खत्म न होता, इसलिए कि जन्नत की नेमत है जो हर नेमत गैर फानी, तो एक खोशा भी उसकी खासियत ये होगी कि वो खत्म नहीं होगा, उसमें से कोई दाना अगर तोड़ा गया तो खुद ब खुद दूसरा दाना उसकी जगह पर पैदा हो जाएगा, गोया ये उम्मत कयामत तक उस एक खोशे को खाती रहेगी तो भी खत्म नहीं होगा, एक खोशे का यह हाल है। तो जन्नत के एक दरख्त की क्या कीमत होगी। अब दूसरी तरफ वो वाकया आप देखिए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेराज में तशरीफ ले गए और हजरत इब्राहिम अला नबीना अलैहिस्सलाम से मुलाकात हुई, उन्होंने फरमाया अपनी उम्मत को मेरा सलाम कहो अला नबीना वाला इब्राहिम अलैहिस्सलाम, और उनसे कहो कि जन्नत जो है वो तो चटियल मैदान है, उसके दरख्त हैं सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह, गोया जितने ये कलमात पढ़े जाएंगे उतने ही जन्नत के अंदर दरख्त आदमी को हासिल होंगे। अब देखिए आप एक मिनट के अंदर इत्मीनान के साथ सुभान अल्लाह या अल्हम्दुलिल्लाह पढ़ेंगे 50-60 तो कहीं गया ही नहीं, और ज्यादा पढ़ें जरा तेजी के साथ तो 100 मरतबा पढ़ सकते हैं, गोया एक मिनट के अंदर जन्नत के 100 दरख्त हासिल कर सकते हैं। जब जन्नत का एक खोशा इतना कीमती, एक दरख्त कितना कीमती, तो अब इंसान अपनी जिंदगी के इन औकात को आखिरत की नेमतों के हासिल करने के लिए लगाए, और अल्लाह तआला जो अता फरमाएंगे जैसा कि आपने पढ़ा है रिवायतों में ادنا جنتی کو بلکہ وہ آدمی جو سب سے آخر میں جہنم سے نکالا جائے گا اور گھسٹتا ہوا جنت کے قریب جائے گا اور جنت میں داخل کیا جائے گا تو اس وقت اللہ تعالیٰ جیسا کہ شمائل کی روایت ہے اس سے فرمائیں گے کہ تم تمنا کرو تمنا کرے گا تو بہت سی تمنا اللہ تعالیٰ یاد دلائیں گے یہ کرو یہ کرو اور ساری تمنا کرتے کرتے جب اب تمنا کے لیے بھی کوئی چیز باقی نہیں رہے گی تو پھر اللہ تعالیٰ فرمائیں گے تو نے جتنی تمنا کی ہے وہ اور دنیا کا 10 گنا جیسا کہ حضرت ابو سعید خدری کی روایت ہے. تو بہرحال ایک ادنا جنتی کو بلکہ جو آخر میں جنت میں داخل کیا گیا اور جہنم سے نکالا گیا اس کو اس دنیا کا 10 گنا ماؤ اس کی تمناؤں کے ملے گا. اور ابھی جیسا کہ میں نے عرض کیا کہ دنیا کی بڑی سے بڑی کسی کے پاس دولت ہو تو ابھی وہ آپ کے شہر کے ایک محلے کو بھی خریدنے کی طاقت رکھتا نہیں ہے. تو کہنے کا حاصل یہ ہے کہ اللہ تعالیٰ نے ہمیں زندگی کے جو اوقات عطا فرمائے ہیں بڑے قیمتی. اور واقعہ یہ ہے کہ آپ حضرات طلبہ ہیں اہل علم ہیں, اہل علم کو تو اللہ تعالیٰ نے جس شعبے سے متعلق کیا ہے جس لائن میں ڈالا ہے وہ ایک ایسی عظیم نعمت ہے کہ دنیا کی کوئی دوسری نعمت اس کا مقابلہ نہیں کر سکتی. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس نعمت کو اس قابل قرار دیا کہ اس کی تمنا کی جائے, اس پر رشک کیا جائے. نبی کریم صلی اللہ علیہ وسلم جیسے دنیا کا دستور یہ ہے کہ جب کسی صاحب نعمت کو کسی نعمت میں آدمی دیکھتا ہے نا تو اس کے دل میں خواہش ہوتی ہے. آپ کسی کو بڑھیا قسم کی کار میں جاتا ہوا دیکھیں گے تو آپ کے دل میں خواہش پیدا ہوگی کاش ایسی کار مجھے بھی مل جائے. کسی عمدہ مکان میں کوئی آدمی رہ رہا ہے آپ دیکھیں گے تو آپ کے دل میں خیال آئے گا کاش ایسا بڑھیا مکان ہمیں بھی مل جائے. تو ایک انسان کی فطرت ہے, اس کی نفسیات ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہر اعتبار سے امت کی تربیت فرمائی اور اس لائن سے بھی کہ وہ کون سی اللہ کی نعمتیں ہیں جس کی ہمیں تمنا اور رشک کرنا چاہیے. چنانچہ حدیث میں آتا ہے ابن عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لا حسد الا فی اثنین رجل آتاہ اللہ الکتاب فہو یقوم بھی آنا اللیل وآنا النہار ورجل آتاہ اللہ المال فہو ینفق منہ آنا اللیل وآنا النہار. گویا یہ دو آدمی اس قابل ہیں اور ان کو جو نعمتیں اور نعمتوں کے ساتھ ان نعمتوں کو کس طرح استعمال کرنا اس کی جو توفیق عطا فرمائی وہ گویا اس قابل ہے کہ ان کی اوپر کیا رشک کیا جائے. آپ حدیث کا مطالعہ کریں گے تو گویا یہ صحیح حدیث کے اندر ہمیں گویا ان نعمتوں کا رشک کرنے کی طرح متوجہ کیا. تو جن کو اللہ نے یہ نعمتیں عطا فرما رکھی ہیں علم یقوم بہی کے مفہوم کو شرحان عام قرار دیا ہے. ایک آدمی خالی قرآن کے الفاظ کا علم رکھتا ہے, حافظ قرآن ہے, رات اور دن نماز میں قرآن کی تلاوت کرتا ہے پڑھتا پڑھاتا ہے وہ بھی یقوم بہی, اور ایک آدمی عالم دین ہے قرآن کے معانی مفاہیم مطالب اور اس سے نکلنے والے احکام اور مسائل سے واقف ہے لوگوں کو بتلاتا ہے وہ بھی اس کا مستحق ہے. اور ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت جو بخاری کے اندر ہے رجل آتاہ اللہ الحکمت وہاں حکمت کے اندر وہ یفو یفضی بہا کہ اللہ نے گویا کتاب اللہ کا علم دیا ہے اور اس کے ذریعے سے لوگوں کے معاملات کا وہ فیصلہ کرتا ہے. گویا اہل علم اللہ کے دیے ہوئے اس علم کے ذریعے سے یہ جو لوگوں کی زندگی کے مختلف مسائل کو سلجھاتے ہیں وہ سب اس قابل ہیں کہ ان کے اوپر رشک کیا جائے. گویا اللہ تعالیٰ نے آپ کو ایسی نعمت عطا فرمائی جو ہماری طلب کے بغیر محض اپنے فضل سے ہم کو ایک ایسے مشغلے میں اللہ تعالیٰ نے ڈالا ہے کہ جس پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرما رہے ہیں کہ وہ اس قابل ہیں کہ ان کے اوپر رشک کیا جائے. تو ہمیں تو اللہ تعالیٰ نے بغیر محنت کے یہ ساری چیزیں عطا فرمائی ہیں, اس کی طرف جتنا بھی زیادہ ہم توجہ کریں گے اور اس کو حاصل کرنے کا اہتمام کریں گے اور حاصل کرنے کے بعد اس کے حقوق خالی علم کا مل جانا نہیں, رجل آتاہ اللہ الکتاب فہو یقوم بہی آنا, اور رجل آتاہ خالی مال نہیں فہو ینفق منہ اس کا وہ معاملہ جو اس نعمت کے ساتھ ہے کہ وہ گویا اس کے حق کی ادائیگی کے طور پر 24 घंटे उसकी नशर इशात में और उस पर अमल करने के अंदर लगा हुआ है वो इस काबिल है गोया हमें इसका खास तौर पर इस्तेमाल करना चाहिए और फिर अल्लाह की इस नेमत के जरिए से हम अल्लाह की मखलूक को जो फायदा पहुंचा सकते हैं हमारे हजरत मुफ्ती साहब नवर अल्लाह उमर कदो अजीब बात फरमाया करते थे कि भाई हदीस पाक में आता है कि अल्लाह की मखलूक के साथ जब कोई आदमी कोई अच्छा सलूक करता है कयामत के रोज अल्लाह इंसान से जब हिसाब किताब लेंगे ना तो पूछेंगे ऐ इब्ने आदम मैं बीमार था तूने मेरी खबर नहीं ली इंसान जवाब में अर्ज करेगा बारी ताला आप तो रब्बुल आलमीन हैं भला हम आप कैसे बीमार होते और हम आपकी कैसे खबर लेते बारी ताला फरमाएंगे तुम्हें मालूम नहीं मेरा फलाना बंदा बीमार था अगर तुम उसकी खबर पूछते तो मुझे वहां पर पाते इस तरह मैंने तुझसे खाना मांगा तुमने मुझे खाना नहीं दिया मैंने तुझसे पानी मांगा तुमने मुझे पानी नहीं तो ये अल्लाह की मखलूक के साथ इस नौ का मामला यानी उनकी मादी जरूरतें पूरी करने पर अल्लाह तआला की तरफ से वो मामला फजल का इनायत का किया जाता है कि बड़े से बड़े गुनहगारों के लिए खाली कुत्ते को पानी पिलाने पर जन्नत के फैसले होते हैं तो अल्लाह की मखलूक में इंसानों को आप इल्मी फायदा पहुंचाकर जो अल्लाह से कटे हुए हैं जो अल्लाह के बंदे अल्लाह से दूर हैं आप इस इल्म के जरिए से अल्लाह के उन बंदों को अल्लाह के साथ जोड़ेंगे जिनकी जिंदगियां हिदायत के रास्ते से हटी हुई हैं आप मेहनत करके अपने इल्म के जरिए से उनको हिदायत की राह पर लाने का इहतमाम करेंगे तो उस पर अल्लाह ताला की कैसी है कुछ खुशनुदी हासिल होगी गोया हमने हमको अल्लाह तआला ने जो सलाहियत अता फरमाई है जो गोया सरमाया हमें दिया है उस सरमाए के जरिए से हम ऐसा कुछ कमा सकते हैं कि दुनिया का कोई और आदमी वो कमा नहीं सकता इसलिए जरूरत है कि हम अल्लाह के दिए हुए सरमाए की कदर व कीमत करें तलबा को भी चाहिए कि उसका इहतमाम असातिज़ा को चाहिए कि अल्लाह ताला ने उनको इल्म देने के बाद गोया इस काम के अंदर लगाया मैं कहा करता हूं कि भाई देखो आप जब इल्म हासिल करने के लिए मदरसे में आए दाखिला लिया तो आपके साथ दाखिला लेने वाले बहुत बहुत तलबा थे आप जब फारिग हुए तो जितने थे दाखिला के वक्त वो सब नहीं थे कुछ तो उसमें से कट गए थे और फरागत के बाद अब जब आप जो है यहां से सनद फराग हासिल करके जा रहे हैं तो उन सनद फराग हासिल करने वालों में बहुत से वो हैं जो दुनिया के दूसरे मशागिल के अंदर लगे हुए हैं अल्लाह ताला ने आपको मौका अता फरमाया कि उस हासिल किए हुए इल्म को आप अल्लाह के दूसरे बंदों तक पहुंचा रहे हैं गोया ये भी अल्लाह के बहुत बड़े बड़े इनामात हैं अल्लाह के इन इनामात का हमें इस्तेजार होना चाहिए और उसका हक अदा करने उसकी शुक्रगुजारी की तरफ हमें खास तवज्जो देनी चाहिए अपने औकात को इसी में लगाएं कोई लम्हा हमारा जाए और बर्बाद न जाए हमारे अकाबिर की जिंदगियों का हम मुताला करते हैं तो वो हर वक्त इसी में लगे रहते थे उनकी कोशिश यही होती थी कि उनकी जिंदगी का कोई लम्हा बेकार और जाए न हो और जब उनके पास कोई इस्तिफादे के लिए आता था तो अपने गोया इफादे के अंदर जरा बराबर भी दरेर नहीं करते थे बल्कि उनकी कोशिश ये होती थी कि लोग ज्यादा से ज्यादा उनसे फायदा हमने अपने हजरत को देखा कि तलबा के साथ बहुत ज्यादा बेतकल्लुफ हो जाते थे यानी ऐसा सलूक करते थे कि तलबा बेतकल्लुफ होने के बाद जो पूछना चाहें जैसे सवाल करना चाहें करें वो रौब जो इल्मी होता है वो दरमियान में हाइल न हो तो गोया आदमी की कोशिश होनी चाहिए कि आप हर एक के साथ अपने शागिर्दों के साथ अवाम के साथ अपने दोस्तों के साथ और दूसरे लोगों के साथ इस तरह से पेश आवें कि अल्लाह ने आपको जो दौलत दे रखी है उस दौलत से फायदा उठाने के मामले में कोई झिझक महसूस न करे हर वक्त गोया वो आपसे इन फवाइद को हासिल करता रहे ऐसा मिजाज भी बनाने की जरूरत है अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए असातिज़ा को भी चाहिए कि अल्लाह ताला ने उनको जो है इस काम के लिए मुंतखब फरमाया लगाया उसका हक अदा करते हुए पूरी अमानत और दियानत के साथ तलबा की पूरी खैरखाही के साथ इन कामों को अंजाम दे हर मुअल्लिम का ये फरीजा होता है तो बहरहाल ये अल्लाह की जो दोनों नेमतें हैं अस्सेहत वल फराग तंदुरुस्ती और फुर्सत इन नेमतों को अल्लाह ताला की हम इस इल्म के साथ अगर वसूल करने का इहतमाम करेंगे तो मैं समझता हूँ अल्लाह ताला बहुत कुछ अता फरमाएंगे अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए अरबी तय कर ले कि मेरी जिंदगी का कोई लम्हा बेकार और जाया नहीं जाएगा, मैं कामों ही के अंदर अपने आप को लगाऊंगा, इस्तेमाल करूंगा। अल्लाह हम सबको इसकी तौफीक और सआदत अता फरमाए। तो हजरत मौलाना सलीम साहब फरमा रहे हैं कि मिश्कात शरीफ और दौरे के तलबा की चाहत थी, तालिबात की चाहत थी, जो उनको इजाजत है हदीस हो। तो वैसे इस सिलसिले में हमारे हजरत रहमतुल्लाह अलैह का मामूल ये था कि हजरत फरमाया करते थे, भाई तुम्हारे असातिज़ा की तरफ से तुमको इजाजत मिल जाए तो हमारी तरफ से भी, भाई हमारी इजाजत तुम्हारे असातिज़ा की मिली हुई इजाजत पर मौकूफ। और इस सिलसिले में पहले ये मेरा ये है कि वो अभी से मुसलसल बिलवलियत भी सुना दिया करता हूँ ताकि ये सिलसिला कायम रहे। अन अब्दुल्लाह इब्न अमर इब्न अल-आस रज़ी अल्लाह तआला अन्हुमा قال قال النبي صلى الله عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء। تو اس کے بعد جو حضرات محدثین کے ہاں جو شرائط روایت حدیث کے ہیں ان شرائط کے ساتھ اور آپ کے اساتذہ کی طرف سے روایت حدیث کی اجازت ملنے کے بعد میری طرف سے بھی اجازت ملی۔
آج ابو دلہمیہ کہاں ہے؟ دلہمیہ وکیل گواہ ہے۔
الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. وقال تعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. وقال النبي صلى الله تعالى عليه وسلم يا معشر الشباب من استطاع منكم الباءة فليتزوج فإنه أغض للبصر وأحسن للفرج ومن لم يستطع فعليه بالصوم فإنه له وجاء. وقال النبي صلى الله تعالى عليه وسلم الدنيا كلها متاع وخير متاع الدنيا المرأة الصالحة. وقال النبي صلى الله تعالى عليه وسلم وتزوج النساء فمن رغب عن سنتي فليس مني او كما قال عليه الصلاه والسلام سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما اللہ ہماری گناہوں کو معاف فرما ہماری خطاؤں سے دردر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اور تمام رضائے سے پاک اور صاف فرما کر محاسن اخلاق کو مزین فرما اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما پریشان حالوں کی پریشانیوں کو دور فرما اے اللہ ان تمام طلباء کو جو تحصیل علم میں مشغول ہیں عقائد حق علوم نافع اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اقوال بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی بری حفاظت فرما اور وہ اپنی شان ربوبیت سے ان کی تربیت فرما کر ان کو اپنے والدین اور اساتذہ کی آنکھوں کی ٹھنڈک ان کے دلوں کا سرور جاریہ اور ان کی امیدوں سے بڑھ کر کے بنا دے اے اللہ اس نکاح میں بے انتہا خیر و برکت عطا فرما زوجین میں مودت اور رحمت پیدا فرما ہر ایک کو ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما کر آپس کی حق تلفیوں سے دونوں کی پوری پوری حفاظت فرما نیکی اور بھلائی کے کاموں میں ہر ایک کو ایک دوسرے کا معین و مددگار اور گناہ اور برائی کے کاموں سے ایک دوسرے کی حفاظت کا ذریعہ بنا ازدواجی زندگی کی حقیقی خوشیوں سے ان کو مالا مال فرما کر خوشگوار اور قابل رشک ازدواجی زندگی عطا فرما اللہ اس نگاہ کو نگاہوں اور شرمگاہ کی عفت و عصمت و پاکیزگی اور اولاد صالح کے وجود میں آنے کا ذریعہ بنا ان دونوں کی روزی میں بھی برکت و وسعت عطا فرما اور نکاح کی نسبت سے جتنی خیر اور بھلائی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مانگی اور بتلائی ان کو عطا فرما اور نکاح کی نسبت سے جن شروع اور برائیوں سے بنا چاہیے اس سے ان کی حفاظت فرما اللہ حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی کس سے مانگی ہمیں اور پوری امت کو عطا فرما جن شروع اور برائیوں سے بنا چاہیے اسے ہماری اور پوری امت کی حفاظت فرما اللہ اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين